आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरुको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरुको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरुलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरुले तपाईहरुको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, म आशा गर्दछु कि तपाईहरू आनन्द कुशलै हुनुहुन्छ। म पनि प्रभुको अनुग्रहमा र तपाईहरूको प्रार्थनाको परिणाम स्वरूप आनन्द कुशलै छु। श्रोता मित्र, तपाईहरूको सुन्दर पत्रको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु, जुन म नियमित रूपमा प्राप्त गरिरहेको छु। म आशा गर्दछु कि आउने दिनहरूमा पनि यसरी नै पत्रचार गर्न भन्नुहुने छैन। श्रोता, तपाईहरूका सुन्दर पत्रहरूले हामीलाई धेरै उत्साह दिन्छ। श्रोता, म आशा गर्दछु कि यही किसिमको हाम्रो बीचको आत्मीय संगति र मित्रता कायम नै रहनेछ। तपाईहरूका सुझावको लागि म धेरै धेरै धन्यवाद दिन्छु र अझ धेरै सुझावहरूको प्रतीक्षा गरिरहनेछु। त श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी दोस्रो राजा 14-16 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। हामी यो दिनहरूमा पुरानो नियमको पुस्तक अनि दोस्रो राजाको आज 14-16 अध्यायबाट अध्ययन गर्नेछौ। यहाँ हामी देख्छौ इसरायल र यहुदाको असल र खराब राजाहरू। सबभन्दा पहिले 14 अध्यायबाट देख्नेछौ अमस्या यहुदामाथि शासन गर्दछन्। हामीले पहिले नै देखिसकेका छौं कि अमस्या असल राजा थिए। उसले 29 वर्षसम्म शासन गरे। दोस्रो राजा 14 अध्यायको एक पदमा भनिएको छ, इसरायलका राजा यहोआजका छोरा यहोआजको दोस्रो वर्षमा यहुदाको राजा योआजका छोरा अमस्याले राज्य गर्न थाले वा राज्य गर्न लागे। मित्र, उत्तरी राज्य इसरायल र दक्षिणी राज्य यहुदामा युवास एउटै उही नौ गरिएको दुई राजाहरूको उल्लेख निश्चय नै दोधार वा अन्योल देखिन्छ। तर राम्ररी अध्ययन गरे हामी अन्योल हुँदैनौ, हामी तिनीहरूलाई आपसमा अलगै छुट्याउन सक्छौ। दुई पदमा भनिएको छ, जब तिनी राजा भए तब तिनी 25 वर्षका थिए र तिनले यरुसलेममा 29 वर्ष राज्य गरे। तिनकी आमाको नाउ यौ अधीन थियो, तिनी यरुसलेमकी थिइन्। अमस्याको आमा यौ अधीन थिइन्। यी राजाहरूको आमाहरूले श्रेय पाउनेछन् यदि तिनीहरूका छोराहरू असल छन् भने, तर खराब र दुष्टहरू चाहिँ निस्क्यो भने दोष पाउनेछन्। अमस्या असल राजा थिए, त्यसकारण तिनीसँग निश्चय नै महान ईश्वर भक्त आमा हुनै पर्छ। तीन पदमा भनिएको छ, तिनले परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे, तर तिनका पुर्खा दाउदले गरे जस्तै त होइन। सबै कुरामा तिनले आफ्ना पिता युवासले गरे जैं गरे। युवासको छोरा अमस्या यहुदाको सिंहासनमा आए र हामीलाई भनिएको छ, यद्यपि दाउदको मानदण्डसम्म मापकसम्म नापिन्नमा असफल भए तापनि तिनी असल राजा थिए। अनि हामी यो पनि थाहा पाउनेछौ कि दुई राजाहरू बीच यस विशेष अवधिमा गृह युद्ध निरन्तर जारी रहेको थियो। 19-20 पदमा भनिएको छ, तिनको विरूद्धमा यरुसलेममा एउटा षड्यन्त्र भयो र तिनी लाकिसमा भागे, तर तिनीहरूले तिनको पछि लाकिसमा मानिसहरू पठाए र तिनलाई त्यही मारे। तिनको लास घोडामाथि बोकाएर ल्याइयो र तिनी आफ्ना पितृहरूसित दाउदको सहर यरुसलेममा गाडी। अमस्या लाकिसमा भागे, जहाँ शरण नगर थियो, जुनले षड्यन्त्रकारीहरूको हातबाट उम्कन उसलाई रक्षा गर्थ्यो र शरण दिँदथ्यो। त्यसपछि हामी अगाडि देख्छौ उत्तरी राजा इसरायलमा यारोबाम दोस्रो शासन गरे। 23-25 पदमा भनिएको छ, यहुदाका राजा युआसका छोरा अमस्याको 15 वर्षमा इसरायलको राजा यहोआजका छोरा यारोबाम सामरियामा राजा भए र तिनले 41 वर्ष राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे र इसरायललाई गर्न लागेका नबातका छोरा यारोबामका पापहरूबाट फर्केनन्। परमप्रभु इसरायलका परमेश्वरले आफ्ना दास गाथेपेरका अमित्तैको छोरा योना अगमवक्ताद्वारा भन्नुभएको वचन अनुसार लेबोहमातदेखि अराबाको समुन्द्रसम्म इसरायलका सिमाना फेरि स्थिर गर्ने तिनी नै थिए। यरोबाम दोस्रोले परमप्रभुको दृष्टिमा खराब काम गरे, तर अमित्ताई अगमवक्ताको छोरा योनाको अनुसार उसले इसरायलका सिमानाहरू पुनस्थापन गरे। यो योनाको निम्ति ऐतिहासिक उल्लेख हो, जसले योनाको पुस्तक लेखे थिए। यसले यो कुराको पक्का गर्दछ, पुष्टि गर्दछ कि योना इसरायलमा वास्तविक व्यक्ति र अगमवक्ता थिए। अन्त्यमा यरोबाम दोस्रो मरे र जकरिया सिंहासनमा राजाको रूपमा आए। हामी यो उत्तरी राज्य इसरायल राष्ट्रको अन्ततिर बढ़िरहेका छौं। यसपछि हामी दोस्रो राजा पन्ध्र अध्यायतिर प्रवेश गर्नेछौ। यहाँ हामी देख्नेछौ अजर्याको यहुदामाथि शासन। यो कुराको याद राखौं, अजर्यालाई उजिया भनेर पनि कही कही भनिएको छ वा उजिया भनेर जान्दछौ, अर्थात यहाँ उल्लेख भएको नाम अजर्या उही उजिया हो। धेरै क्षेत्रहरूमा अजर्या असल राजा थिए, तर तिनले केही त्यस्तो काम गरे जुन तिनले कहिले पनि नगर्नु पर्ने थियो। दोस्रो इतिहासमा 26 अध्याय 15-21 पदमा हामी देख्नेछौ, तिनी मन्दिरभित्र धूप र बलिदान चढ़ाउन पसे, जुन खाली पुजारीहरूले मात्र गर्न अनुमति थियो। यसकारण तिनलाई तुरन्तै कोर रोगले प्रहार गरिए। अनि जब अजरिया वा उजिया मरे, यसैया धेरै विचलित भएका थिए, चिन्तित भएका थिए, किनभने यसैया यस कुरामा डराए कि उजिया पछि आउने उसको उत्तराधिकारी राजाले राष्ट्रलाई पूर्ण प्रतिमा पूजामा अगुवाई गर्नेछ, नेतृत्व गर्नेछ वा डोर्याउनेछ। यसैयाको त्यस किसिमको डरहरू भयहरू सान्दर्भिक थियो वा यथार्थ हुन सक्थ्यो, किनकि अजरिया वा उजियाको नातिले बिल्कुलै त्यही गरे। हामी यस अजरिया वा उजिया राजाको बारेमा विवरण सहित इतिहासको पुस्तकमा र यसैयाको पुस्तकमा देख्नेछौ। अमित्र, त्यसपछि हामी यो दोस्रो राजा पन्ध्र अध्याय 15-32 पदसम्म देख्नेछौ। उत्तरी राज्य इसरायलमा यहूको वंशको अन्तिम राजा जकर्यालाई केवल 6 महिना आफ्नो शासनपछि सल्लुमले हत्या गरे, वा उनी 6 महिना मात्रै आफ्नो राजगद्दीमा राजाको रूपमा बस्न पाए, त्यसपछि सल्लुम राजा भए। तर सल्लुमले कति पनि परमप्रभुको दृष्टिमा असल काम गरेनन्। तिनी पनि खराब राजा, दुष्ट राजा थिए। तिनले पनि खाले 1 महिना मात्र शासन गरे र मनहेमले उसलाई पनि मारियो र आफू इसरायलको राजा बने। मनहेमले 10 वर्ष इसरायलमा शासन गरे र यारोबामको पापमा चले। तिनी पनि दुष्ट खराब राजा थिए। यस समयमा असुरको राजा पुल इसरायलको विरूद्धमा आयो र मनहेमले आफ्नो राज्यलाई बचाउन 1,000 तोडा चाँदी दिए। यो राष्ट्रको लागि अन्धकारको समय थियो, अवधि थियो। उसको मृत्युपछि उसको छोरा पकहिया इसरायलको राजा भए, जो खराब राजा थिए, र तिनले पनि खाली 2 वर्ष मात्र शासन गरे, किनकि उसले सेनापतिको षड्यन्त्र रचेर उसलाई मारे, वा उसको सेनापतिले षड्यन्त्र रचेर तिनलाई हत्या गरे। पकहियाको शासनकालमा असुरका राजा तिग्लत पिलेसर इसरायलको विरूद्धमा आयो र नप्तालीको कुलमा मानिसहरूलाई कैदी बनाई लग्यो। पेकलाई होसीद्वारा मारिए। अनि दक्षिणी राज्य यहुदामा योतामले शासन गरे र तिनलाई असल राजाको रूपमा विचार गरिएको छ। 32-33 पदमा भनिएको छ, इसरायलको राजा रमल्याका छोरा पेकको दोस्रो वर्षमा यहुदाको राजा उजियाका छोरा योतामले राज्य गर्न लागे। जब तिनी राजा भए तब तिनी 25 वर्षका थिए र तिनले यरुसलेममा 16 वर्ष राज्य गरे। तिनकी आमाको नौ सादोकी छोरी यरुसा थियो। उसलाई असल राजाको रूपमा गनिएको छ र परमप्रभुले उसको आमाको नौ रेकर्ड गर्नु भएको छ। 34-35 पदमा भनिएको छ, आफ्ना पिता उजियाले गरे झै परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही तिनले गरे, तापनि डाँडाका अग्ला अग्ला ठाउँहरू हटाएनन्। मानिसले त्यहाँ बलिदान चढ़ाउने र धूप बाल्ने गरे। योतामले नै परमप्रभुका मन्दिरको माथिल्लो ढोकाको पुननिर्माण गरे। उसले पनि प्रतिमा पूजाको हुनलाई अनुमति दिए, जुनले आखिरीमा आफ्नो मानिसहरूलाई कैदमा जान लगायो। मित्र, 16 अध्यायतिर पनि हामी बढ्नेछौ। जब हामी 16 अध्याय आरम्भ गर्छौ, मलाई यो पनि भन्न चाहन्छु वा भन्न दिनुहोस्, यदि तपाईँ इतिहास अध्ययनमा रुचि लिनुहुन्छ भने तपाईँ यो खण्डलाई अति नै रुचिकर वा चाखलाग्दो पाउनुहुनेछ।
यदि तपाई आत्मिक पाठहरूको खोजिरहनु भएको छ, तपाई यस खण्डमा केही अति नै व्यवहारिक कुराहरू पत्ता लगाउनुहुनेछ। परमेश्वरको वचनको यो प्राय सबै भाग अति नै उपयोगी छ। यो कुराको याद राखौं कि यी सबै कुराहरू घटनाहरू हाम्रो लागि उदाहरणको निम्ति घटेका थिए। सबभन्दा पहिले दोस्रो राजा 16 अध्यायमा देख्नेछौ आहाजको यहुदामाथि शासन। दोस्रो राजा 16 अध्याय 2 र 3 पदमा भनिएको छ, तब आहाज राजा भए, तब तिनी 20 वर्षका थिए र तिनले यरूशलेममा 16 वर्ष राज्य गरे। तिनले आफ्नो पुर्खा दाउदले गरे झैं परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरेनन्। इसरायलका राजाहरूका चालमा तिनी हिँडे। इसरायलको सामुबाट जुन जातिहरूलाई परमप्रभुले निकाल्नु भएको थियो तिनीहरूका घिनलाग्दा चालमा हिँडेर तिनले आफ्नो छोरालाई पनि आगोमा होम गरे। पेकको हत्या हुनु भन्दा अघि पेकाले 20 वर्षसम्म राज्यमा शासन गरे। इसरायलमा पेकाको 17 वर्षको शासनकालमा आहाजले यहुदामाथि शासन गर्न आरम्भ गरे। आहाज असल राजा थिए। पदचारमा भनिएको छ, तिनले अग्ला अग्ला ठाउँहरू र डाँडाका टाकुराहरूमा र हरेक झ्याममा परेका रूखमुनि बलिदानहरू चढाए र धूप बाले। यसैयाको अगमबाड़ी यसैया 7 अध्यायमा यसको विषयमा विस्तृत खण्ड छ वा विस्तृत रूपमा वर्णन गरिएको छ। यो अति नै महत्वपूर्ण खण्ड हो किनभने यसमा प्रभु येशु ख्रिष्टको कन्याकुमारी बाटोको जन्मको अगमबाड़ी छ। यसैया यो मानिस आहाजलाई वा आहाजको बारेमा अगमबाड़ी गरिरहेका छन् जसले परमेश्वरको कुरा सुन्ने छैनन्। त्यसकारण यसैयाले यस मानिसलाई परमेश्वरमा भरोसा गर्न विश्वास गर्न चुनौती दिन्छन्। त्यसपछि आहाजले सहायताको निम्ति अपील गर्दछन्। यसले अर्थात असुरलाई अपील गर्दछन्। यसले असुरीहरूलाई उसको राष्ट्र इसरायलमा आउने ढोका खोलिदियो, उघारिदियो र अन्तिममा उत्तरी राज्य इसरायललाई कैदमा लग्यो, बन्धुवामा लग्यो। 6 पदमा भनिएको छ, त्यस बेला आरामका वा असुरका राजा रसिनले यहुदाका मानिसहरूलाई धपाएर एलातलाई आरामको निम्ति फेरि लिए। तब एदोमीहरू एलातमा पसे र आजको दिनसम्म त्यसमा बसोबास गरेका छन्। यस पदमा यहुदी शब्द बाइबलमा सबभन्दा पहिले प्रयोग भएको छ। भनिएको छ, त्यस बेला आरामका राजा रसिनले यहुदाका मानिसहरूलाई धपाएर एलातलाई आरामको निम्ति फेरि लिए। तब एदोमीहरू एलातमा पसे र आजको दिनसम्म त्यसमा बसोबास गरेका छन्। 7-8 आहाजले असुरका राजा तिग्लत पिलेसर कहाँ यसो भनेर समाचार वाहकहरूलाई पठाए, म तपाईँको दास र तपाईँकै माथत सेवक हुँ। मलाई आक्रमण गर्ने आरामका राजा र इसरायलका राजाबाट आएर मलाई बचाउनुहोस्। अनि आहाजले परमप्रभुको मन्दिरमा र राजमहलका भण्डारहरूमा भेटाएका सुन र चाँदी लिएर कोसेलीको रूपमा असुरको राजा कहाँ पठाए। हामी देख्नेछौ कि असुरको राजालाई सहायताको मददको निम्ति घुस दिँदछ। तिनीहरू आहाजको सहायतामा आए। 9 पदमा भनिएको छ, असुरका राजाले तिनका कुरा सुने र दमस्कसलाई आक्रमण गरेर उसले त्यो कब्जा गरे र उनले त्यहाँका बासिन्दाहरूलाई निर्वासन गरेर किरमा लगे र रसिनलाई मारे। 10 पदमा भनिएको छ, तब राजा आहाज असुरका राजा तिग्लत पिलेसरसित भेट गर्न दमस्कसमा गए। तिनले दमस्कसमा एउटा वेदी देखे र त्यसका बनावटको सम्पूर्ण ढाँचा पुजारी उरिया कहाँ पठाइ दिए। मित्र, यहाँ हामी देख्छौ राजा आहाज यस वेदीको नक्कल गर्न चाहन्थे र परमेश्वरको मन्दिरमा यसको खड़ा गरे। 11-16 पदमा भनिएको छ, यसैले राजा आहाजले दमस्कसबाट पठाएका सम्पूर्ण ढाँचा बमोजिम पुजारी उरियाले एउटा वेदी निर्माण गरे र राजा फर्कन अघि नै त्यो सिद्ध्याए। जब राजा दमस्कसबाट फर्केर आए तब तिनले त्यो वेदी हेरे र त्यसको छेउमा गएर त्यसमा भेटी चढाए। तिनले आफ्नो होम बलि र अन्न बलि चढाए र अर्घ बलि खन्याए र आफ्नो मेल बलिको रगत वेदीमाथि छर्के। परमप्रभुको सामुन्ने भएको काँसाको वेदी तिनले परमप्रभुको मन्दिरको अघिबाट अर्थात नयाँ वेदी र परमप्रभुको मन्दिरको बीचबाट हटाएर त्यस नयाँ वेदीको उत्तरतिर राखिदिए। त्यसपछि राजा आहाजले पुजारी उरियालाई यसो हुकुम गरे, यस ठूलो नयाँ वेदीमा बिहानको होम बलि र बेलुकाको अन्न बलि राजाको होमबली र तिनको अन्न बलि र देशका सबै मानिसहरूका होमबली र तिनीहरूको अन्न बलि र अर्घ बलि चढ़ाउने गर। वेदीमा होमबली र बलिदानहरूको सबै रगत छर्कनु, तर काँसाको वेदी चाहिँ म आफ्नो पथ प्रदर्शनको लागि प्रयोग गर्नेछु। राजा आहाजले हुकुम गरे झै पुजारी उरियाले गरे। अनि सत्र पदमा भनिएको छ, राजा आहाजले ठेला गाड़ीहरूबाट तिनका वरिपरि भएका पाटाहरू र तिनका बाटाहरू हटाए। तिनले विशाल खड्कुलो त्यसलाई थामिराख्ने काँसाका साँडेहरूबाट निकालेर ढुङ्गाको आधारमा राखे। आहाज जीवित र सत्य परमेश्वरको मन्दिरको निम्ति पूर्ण अनादर देखाइरहेका थिए। 18 20 पदमा भनिएको छ, तिनले सबातमा प्रयोग गरिने चदुवा जुन चाहिँ परमप्रभुको मन्दिरमा निर्माण गरिएका थिए त्यो लगे, अनि परमप्रभुको मन्दिर बाहिर भएको राजकीय प्रवेशद्वार तिनले अश्शूरका राजालाई सन्तुष्ट गराउन हटाइदिए। आहाजको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती यहुदाका राजाहरूका इतिहासको पुस्तकमा लेखेका छैनन् र? आहाज आफ्ना पितृहरूसित सुते र दाउदको शहरमा तिनीहरूसित गाडिए, अनि तिनी पछि तिनका छोरा हिजकिया राजा भए। मित्र, आहाजले परमेश्वरको भवनको विकृत गरिदिए, दूषित गरिदिए, र यस्तो देखिन्छ कि त्यस परमेश्वरको भवन वा मन्दिरको शानदार विस्तृत सजावट ऐश्वर्य बहुमूल्य चीजहरू निकाले। यो 16 आहाजको मृत्युको उल्लेख गर्दै र तिनी पछि आफ्नो छोरा हिजकिया राज्य शासनको रेकर्ड गर्दै अन्त हुन्छ। यो आश्चर्यजनकको कुरा हो, आहाज जस्तो ईश्वरहीन व्यक्तिसँग पनि हिजकिया जस्तो छोरा पाए थिए जो असल ईश्वर भक्त राजा थिए। तिनको शासनको कथा हामी अर्को अध्यायमा देख्नेछौ। तपाईँ सबै प्रार्थनाको वातावरणमा मनको तयारीमा त्यो अध्यायको अध्ययन गर्नको लागि आउनुहोला। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
वीरंगना युवाहरू जरूरी छ यहाँ जुदो बलिदान सक्रिय सेवा ढुङ्गानी मार्न लागा 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 क्षमा दिन सक्ने प्राण जाँदा स्वर्गीय ढोका खोलिएको देख्ने ढुङ्गानी मार्न लागा 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 क्षमा दिन सक्ने प्राण जाँदा स्वर्गीय ढोका खोलिएको देख्ने हातमा मोटो काँधी ठोक्दा प्यार गर्न सक्ने हातमा मोटो काँधी ठोक्दा प्यार गर्न सक्ने युवा चाहिएको छ के तिमी त्यो युवा हो चाहिएको छ के तिमी त्यो युवा हो यसको निम्ति दुःख सादा 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 रमाउन सक्ने हेली भई झल्कनमा पर्दा गीत गाउन सक्ने यसको निम्ति दुःख सादा 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 रमाउन सक्ने हेली भई झल्कनमा अपमान गर्दा आशिष दिन सक्ने गिल्ला निन्दा अपमान गर्दा आशिष दिन सक्ने युवा चाहिएको छ के तिमी त्यो युवा हो युवा चाहिएको छ के तिमी त्यो युवा हो पछि लाग्ने 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 मेरो पछि लाग भन्दा 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 झट्टै नै पछि लाग्ने 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 त्यो ठाउँमा जाऊ भन्दा बिना प्रश्न हिँड्ने त्यो ठाउँमा जाऊ भन्दा प्रश्न हिँड्ने उहाँको निम्ति सबै सबै आफैसम्म त्याग्ने उहाँको निम्ति सबै सबै आफैसम्म त्याग्ने युवा चाहिएको छ के तिमी त्यो युवा हो चाहिएको छ के तिमी त्यो युवा हौ युवा चाहिएको छ के तिमी त्यो युवा हौ
प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ स्वीकार गर्नेछौ साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ ठेगाना एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679 हुन्छ श्रोता आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ तबसम्मलाई नमस्कार।